यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नेकपा एमाले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति भइसकिएको पूर्व राष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ। एमालेको हिजो सम्पन्न केन्द्रीय कमिटिको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता वा नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालेको बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नुभएपछि राष्ट्रिय राजनीतिमा त्यस विषयमा बहस भइरहेको छ। एमाले केन्द्रीय कमिटिको बैठकले 70 वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई हटाएर प्रधानमन्त्री ओलीलाई आगामी कार्यकालका लागि पनि पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ। यो निर्णयले आगामी भदौमा हुने विधान महाधिवेशनबाट पारित भएपछि वैधता पाउने एमाले जनाएको छ। पार्टीको सचिवालय, पोलिट ब्यूरो र केन्द्रीय कमिटिको बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको अबको ध्यान आगामी निर्वाचनमा जानुपर्ने र त्यसका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमै अघि बढ्नुपर्ने सुझाव दिनुभएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। पूर्व राष्ट्रपतिको हकमा भोलि जनताले उठाउन सक्ने प्रश्न, प्रणालीमाथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा उहाँ आउनुहुँदैन भन्ने निष्कर्षमा एमाले पुगेको उहाँले जानकारी दिनुभयो। पार्टीको केन्द्रीय कमिटिको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भण्डारी अब पार्टीको नेता भन्दा पनि सम्माननीय पूर्व राष्ट्रपति भएको स्मरण गराउनुभयो। प्रचार विभागका प्रमुख गौतमका अनुसार पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा आउन नदिने निर्णयका विपक्षमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज गिमाली तथा स्थायी समितिका सदस्य कर्णबहादुर थापाले असहमति राख्नु भएको छ। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि 264 जनाले पोलिट ब्यूरोसहित केन्द्रीय सदस्यहरूले धारणा राख्नु भएको जानकारी दिइएको छ। बैठकले उपाध्यक्ष पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव पोखरेलको संगठनात्मक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। बैठकले 15 पदाधिकारी र पोलिट ब्यूरोसहित 251 सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय पनि गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भने आफू राजनीतिमा सक्रिय भइसकेको स्पष्ट पार्नु भएको छ। हिजो आफ्नै निवासमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले आफूले यसअघि नै एमालेको सदस्यता नवीकरण गरी जनताको सेवामा जीवन समर्पित गर्ने घोषणा गरिसकेको जानकारी दिनुभयो। आफूलाई रोक्न विभिन्न खेल भए पनि त्यो सफल नहुने दावी उहाँले गर्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले संघीय निजामती सेवा विधेयक 2080 र नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाएको छ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती नेउपानेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक 2080 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भनी गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमा राष्ट्रिय सभाका 43 सांसदहरूले र संयुक्त गरी 16 संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भनी गर्नुभएको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफमा गृहमन्त्री रमेश लेखकले भूकम्प गएर पुननिर्माणको काम भइरहेका जिल्लाहरूमा भूकम्प प्रभावितका लागि तीव्र रूपमा स्थायी आवासको प्रबलीकरण, पुननिर्माण तथा पुनस्थापना गर्न सरकार सशक्त ढंगले लागिरहेको जानकारी दिनुभयो। गृहमन्त्री लेखकले जाजरकोट भूकम्पका प्रभावित निजी आवास निर्माणका लागि हालसम्म 3,95,63,50,000 रूपियाँ वितरण भइसकेको जानकारी पनि दिनुभयो। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफमा भेरी करिडोरको जाजरकोट डोल्पाखण्डमा पर्ने 13 पुलहरूमध्ये 5 पुल आगामी 2 वर्षभित्र सम्पन्न हुने गरी निर्माण अघि बढ़ाइएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको बैठक साउन 11 गते आइतबार दिउँसो 1:15 बोलाइएको छ। प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाब दिनुहुने कार्यसूची रहेको छ। सभामुख देवराज घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुहुनेछ। आज 3 संसदीय समितिको बैठक समेत बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग सिड्काका अध्यक्ष चेन सियाड्योङ नेतृत्वको प्रतिनिधिमण्डलले हिजो शिष्टाचार भेटवार्ता गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको द्विपक्षीय समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयन लगायतका विषयमा छलफल भएको थियो। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 47औं स्मृति दिवस आज देशभर मनाइँदैछ। विक्रम सम्बत 1981 असार 15 गते रामेछापको भगेरीमा जन्मनुभएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको 2035 साल साउन 7 गते भारतको गोविन्द वल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। कम्युनिष्ट घोषणापत्र लेख्नु भएपछि उहाँकै नेतृत्वमा 2006 साल वैशाख 10 गते नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थापना गरिएको थियो। पार्टीको घोषणापत्रमा संस्थापक महासचिव पुष्पलालले नेपाली क्रान्ति नौलो जनवादको बाटोबाट अघि बढ़नुपर्ने कुरा अघि सार्नु भएको थियो। उहाँले नेपाली कांग्रेससँगको सहकार्यलाई कम्युनिष्टहरूले जोड़ दिनुपर्ने बताउनु भएको थियो। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा मीडिया काउन्सिल विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग को छलफल सकिएको छ। बैठकमा 16 संशोधनकर्ता सांसदहरूले पत्रकारिताको विकास र संरक्षण गर्ने नियमनकारी भूमिकामा विधेयक केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले विज्ञसहितको स्वायत्त सिफारिश समिति मार्फत काउन्सिल अध्यक्षको नियुक्ति हुनुपर्ने, गलत भ्रामक सूचना र समाचार प्रकाशन प्रसारण हुँदा जाँचबुझ गर्ने उजुरी डेस्कको स्थापना हुनुपर्ने, पत्रकारिता गर्ने व्यक्तिको निश्चित योग्यता तोकिनुपर्ने लगायतका विषयमा संशोधन प्रस्ताव दर्ता गराउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले मानवाधिकारको प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजोको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगले दिएको सिफारिशलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको बताउनुभयो। बैठकमा मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवाधिकारको कार्यान्वयन क्षमता वृद्धि गर्दै लैजानुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बीपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताउनु भएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको 43औं स्मृति दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रूपमा लोकतन्त्रको पक्षमा बीपी कोइराला उभिनु भएको स्मरण गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले जननायक बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार नेपालमा मात्र नभई विश्वका लागि सान्दर्भिक भएको बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले वैदेशिक रोजगारीको सिलसिलामा शोषणमा परेका महिला श्रमिकहरूको उद्धारका लागि कूटनीतिक समन्वयको काम भइरहेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा हिजो जानकारी दिनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जति सक्दो छिटो 5G नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष 2082-83 को वार्षिक बजेट तथा कार्यक्रमबारेको छलफलमा मन्त्री गुरूङले 4G विस्तार व्यापक बनाउँदै 5G नेटवर्कको थालनी तत्काल गर्न निर्देशन दिनुभयो। छलफलमा संचार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले अनुगमनको पाटोलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेशनल ल्याण्ड कभर म्याप 2020-2022 राष्ट्रिय भू ढका नक्सा हिजो राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गर्नुभएको छ। गृहमन्त्री रमेश लेखकले सरकार विपद प्रतिकार्य खोज उद्धार र राहतका काममा अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेको नेपाल राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मानवरहित विमान ड्रोन संघबीचको समझदारीका क्रममा हिजो बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले विपदको समयमा सूचनाको महत्व सामान्य अवस्थामा भन्दा धेरै भएको हुँदा सूचनालाई थप भरपर्दो र विश्वसनीय बनाउन सम्बद्ध सबै पक्ष संवेदनशील र सक्रिय हुनुपर्नेमा जोड़ दिनुभएको छ। विपद सूचना प्रणालीमा आवश्यक सुधारका पक्षहरूबारे समीक्षा गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय र बीबीसी मीडिया एक्सनको संयुक्त आयोजनामा हिजो भएको कार्यशालामा सचिव अर्यालले विपदको पूर्व सूचना प्रसारणलाई प्रभावकारी बनाउन मन्त्रालयले समन्वय गर्ने बताउनुभयो। मदन पुरस्कार गुठीले विक्रम सम्बत 2081 को मदन पुरस्कारका लागि छनौट भएका श्रेष्ठ पुस्तकहरूको सूची हिजो सार्वजनिक गरेको छ। जंगली च्याउ खाएर रूकुम पूर्वमा हिजो एकजना बालकको मृत्यु भएको छ भने 3 जना बिरामी परेका छन् र गुल्मीमा करिब 200 बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार योजनाले हिजो सार्वजनिक गरेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।